نحمده ونصلي على رسوله الكريم. الصلاة والسلام على أفضل المسلمين، الصلاة والسلام على أفضل النبيين، الصلاة والسلام على خاتم النبيين. فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. اللهم صل على سيدنا مولانا محمد في الأولين والآخرين وفي الملائكة على يوم الدين. اللهم انزله المقد المقرب عندك يوم القيامة. پیاری بہنوں، اللہ تعالیٰ کا لاکھ لاکھ شکر ہے کہ اس نے تھوڑا سا وقت فارغ کیا کہ ہم بیٹھ کر دین کی کچھ باتیں سیکھ سکیں اور سکھا سکیں. اللہ تعالیٰ سے دعا کہوں کہ جو کچھ ہم یہاں پر سیکھیں اور سکھائیں، اللہ تعالیٰ ان تمام باتوں پر عمل کرنے کی توفیق عطا فرمائے. آج میں جو کچھ آپ کو بتاؤں گی اس کا عنوان ہے خوش نصیب یا بد نصیب. انسان بڑا ہی خوش نصیب ہے کہ اسے جنت کی بے مثال نعمتوں اور لافانی بادشاہت کے حصول کا موقع ملا ہے. انسان بڑا ہی خوش نصیب ہے کہ اللہ تعالیٰ نے اپنے پیغمبروں کی وساطت سے جنت تک پہنچنے کے راستے کھول کھول کر اسے بتا دیے ہیں. انسان بڑا ہی بد نصیب ہے کہ اس کا نفس دنیا کی حقیر چیزوں اور عارضی لذتوں کے پیچھے لگ کر اسے اس سنہری موقع سے غافل کر دیتا ہے. انسان بڑا ہی بد نصیب ہے کہ مردود شیطان اسے گناہوں کی سرکشی میں مبتلا کر کے باغ بہشت کے بجائے نار جہنم میں دھکیل دیتا ہے. کوئی خوش نصیب اگر بد نصیبی سے بچنا چاہتا ہے تو اسے ان دونوں دشمنوں سے لڑ کر اپنی منزل تک پہنچنا ہوگا. ان دونوں دشمنوں کے طریقہ واردات سے آگاہی حاصل کر کے انہیں نیچا دکھانا ہوگا. دشمن کون ہے؟ ایک شیطان اور دوسرا اس کا نفس. دو دشمن ہیں جو اس کی خوش نصیبی کو بد نصیبی میں تبدیل کرنے کی دن رات کوشش میں لگے رہتے ہیں. اگر ان دونوں دشمنوں کو اور ان کی واردات کو انسان نہیں پہچانے گا تو اس کی بد نصیبی اس کی خوش نصیبی یقیناً بد نصیبی میں بدل جائے گی. اسے پہچاننے کی ضرورت ہے، دونوں کو پہچانے اور ان سے بچے، ورنہ راستے کے یہ راہزن مندر کو کھوٹا کر کے ہی دم لیں گے. اب انسان کلمہ پڑھتا ہے اور کلمہ پڑھ کر ہم سارے لوگ سمجھتے ہیں کہ ہم تو ایمان لے آئے بس. اب کلمہ پڑھ لینا صرف ایمان لانا نہیں ہے، کلمہ پڑھ لینا حقیقی ایمان نہیں ہے. حقیقی ایمان کیا ہے؟ جس کو ہم نے اپنا معبود بنایا ہے، اللہ کو. حقیقی ایمان یہ ہے کہ اللہ کی عظمت کا احساس ہمارے وجود پر پوری طرح طاری ہو جائے، کہ ہم نے اس کو معبود بنایا اپنا، وہ ہمارا معبود ہے. اس واحد کی عظمت ایسی ہونی چاہیے جو ہمارے پورے وجود کو گھیر لے. یہ ہمارا حقیقی ایمان لانا ہے. اور یہ جب ہوتا ہے؟ جب ہمیں ایمان بالیقین ہو جائے، زبان پر ایمان نہ رہے بلکہ دل میں ایمان اتر جائے. ایمان جب تک زبان پر رہتا ہے وہ بات نہیں بنتی، ٹھیک ہے؟ جب دل پر یقین ہو جاتا ہے تو بات بنتی ہے. ایک مثال بتاتی ہوں. ایک آدمی ہے، ہم سب کو پتہ ہے کہ ہمیں ہماری موت کسی وقت بھی آ جائے گی، ہو سکتا ہے آج ہی آ جائے، کل آ جائے، پرسوں آ جائے. لیکن آج ایک آدمی ہے، اس کو آج پتہ چلتا ہے کہ میری کل پھانسی ہے. اب وہ دھڑا دھڑ کلمہ پڑے گا اتنا پڑے گا، وہ سوچے گا ہائے میں نے کیوں باقی زندگی میں ایسے ہی گزار دی کلمے میں وقت، کیوں نہ لگایا، اب تھوڑا سا ٹائم ہے اس میں کتنا کلمہ پڑھ لوں گا. पता पहले भी उसको यही था कि जिंदगी का कुछ पता नहीं है कि हो सकता है मैं कल ही मर जाऊँ, तो पहले उसने कोशिश क्यों नहीं की? क्योंकि पहले उसका ईमान सिर्फ जुबान तक था। अब जो ईमान है उसका दिल पे उतर गया है, अब जो ईमान है उसके वजूद पर तारी हो गया है। जब ईमान वजूद पर तारी हो जाता है तब ईमान ईमान बिल यकीन कहलाता है। ठीक है, तो कलमा पढ़ लेना हकीकी ईमान नहीं है। हकीकी ईमान अल्लाह की अजमत के एहसास का वजूद पूरे अपने वजूद पर तारी कर जाने का नाम असल ईमान है। इंसान के दुश्मनों में अब दो दुश्मन बता दिए उसके, इंसान के दुश्मनों में पहला दुश्मन शैतान है। ये वो दुश्मन है जिसने अल्लाह की कसम खा कर ये चैलेंज दिया था कि अगर उसको मोहलत दी गई तो नस्ल इंसानी को तबाह करके दम लेगा। अगर आप इसकी मोहलत को कुरान पाक में पढ़ें कि किस तरह से जब रांधा गया तो किस तरीके से इसने अल्लाह से मोहलत ली, इसलिए कहते हैं कि कुरान पाक को तर्जमे से पढ़ें, खुदारा कुरान पाक को तर्जमे से पढ़ें। अगर आप उसकी उस चैलेंज को पढ़ें ना कि किस तरीके से उसने चैलेंज किया अल्लाह ताला को, तो यकीन करें इंसान का दिल कांपने लगता है कि इसकी इतनी जुरत कि इसने इस तरीके से चैलेंज किया। सूरह अल अराफ में इसका जिक्र है, अगर आप कुछ नहीं पढ़ सकते तो कम अज़ कम उसको तर्जमे से ज़रूर पढ़िएगा। और ख़ास तौर पर वो आयत जहाँ पर शैतान जब रांधा गया तो उसने उसके बाद अल्लाह से जो मोहलत मांगी है, और जब उसको मोहलत दे दी गई तो उसके बाद जो आयत है वो पढ़िएगा कि उसमें उसने फिर क्या कहा जब उसको मोहलत दे दी गई। ठीक है, उसने ये इंसान अपनी ज़िंदगी की कोशिश में भूल जाता है कि किसी ने, किसने क्या, शैतान ने इतनी बड़ी कसम खाकर उसको बर्बाद करने की ठान रखी है। कितनी बड़ी कसम खाई थी उसने कहा, सबसे पहले तो उसने कहा था मैं इनकी सीधी राह पर बैठूंगा, ठीक है, यानी इनको सीधी राह पर मुश्किल ही से चलने दूंगा, ठीक, मैं इनके दरमियान मैं इनमें इनके हाथों के दरमियान से आऊंगा, ठीक है, मैं इनके दाएं से आऊंगा, इनके बाएं से आऊंगा, और तू इनमें से बहुत सों को नाशुकर गुजार पाएगा। अच्छा, मुझे नहीं मालूम कि हाथों के दरमियान में से मुफसरीन क्या कहते हैं या मुहद्दसीन क्या कहते हैं जिसने क्यों पूछा, लेकिन एक इंसान की अपनी अकल होती है ना, अपनी अकल के हिसाब से जब मैं उस पर गौर करती हूँ ना उस आयत पे, मैं कल ही पढ़ रही थी बल्कि सूरह अल-अराफ तर्जमे से, उस पर मैं जितना ही गौर करती चली गई, मैं नाकिस अकल हूँ लेकिन इंसान को तफक्कुर और तदब्बुर के लिए कहा गया है, उस हिसाब से जो हाथों के दरमियान से आने वाली बात है ना कि मैं इनके हाथों के दरमियान से आऊँगा, तो मेरा तो जहाँ तक मैं नाकिस अकल का इलम है, मैं तो ये कहती हूँ कि हाथों के दरमियान से तो आजकल वो बहुत आ रहा है, क्यों, कम नाप तोल, ठीक है, नाकिस मिलावट, ठीक है, बुरे माल को छुपा छुपा के रखना और जल्दी से थैलों में डाल देना, ठीक है, ये जितनी भी हाथों से चलाकियाँ मिलावट हैं ये सब हाथों से हो रही है ना। तो मेरा जहाँ तक ख्याल है कि जो हाथों के दरमियान में से आऊँगा उससे ये मुराद है, वो हाथों के दर वो तो उसने कहा शुक्र गुजार बंदे आएंगे ना, इसमें तो वो है जो राय रात से हटा रहा है, जिनको राय रात से वो हटा रहा है कि मैं इनकी सीधी राह पर बैठूंगा। अब ये नहीं है कि वो बैठेगा, अल्लाह ताला ने चैलेंज उसका कबूल कर लिया है, उसे ही पता था कि ये बैठेगा और इस तरह मकारी दिखाएगा, लेकिन उसे पता था कि मेरे जो शुक्र गुजार बंदे होंगे वो इसके काबू में नहीं आएंगे, लेकिन फिर भी वो चैलेंज पूरा का पूरा अल्लाह ताला ने कुरान पाक में बता दिया कि क्या है। अब जो सदका खैरात करने वाले हैं अपने इन हाथों से सदका खैरात करते हैं, लेकिन वो शुक्र गुजार बंदों में शामिल होंगे ना, यहाँ पर जिक्र हो रहा है कि तू इनमें से बहुत सों को ना शुक्र गुजार पाएगा, यहाँ पर जिक्र मैं कर रही हूँ ना शुक्रों की, यहाँ मैं जिक्र कर रही हूँ उन लोगों को जिनको शैतान पकड़ लेगा कि किस किस अंदाज में शैतान इधर से आएगा, इधर से आएगा, आगे से आएगा, उसको नाप तोल में कमी बताएगा, मिलावट करने को कहेगा, ठीक है ना, ये चीज़ें इधर से आएगा, इधर से आएगा झूठ, चुगलखोरी, गीबत, पीछे से आएगा गीबत, किसी की करनी, लड़ाई झगड़ा करवाना, ये शैतान के हरबे हैं जो कि हमने जिनसे बचना है। अब ये बहुत बड़ा किस्सा वो सालबा बिन हातिब वाला इस वक्त नहीं बताऊंगी क्योंकि मेरा फिर अनुमान बहुत बड़ा हो जाएगा। इंसान बेखबरी में शैतान और उसकी ज़ुर्रियत और इंसानों में से शैतान के एजेंटों के करीब आ जाता है। शैतान के एजेंट कौन होते हैं? शैतान के एजेंट जादूगर, ठीक है। शैतान के इंसानों में से एजेंट जो होते हैं, मैंने आपसे कहा था कि मखलूक एक फरिश्ते, एक मखलूक इंसान है, दो एक मखलूक जिन्नात है, तीन मखलूक है, ठीक है। इंसानों में के खबीस शैतान, जिन्नातों में के खबीस शैतान। शैतान अलग से मखलूक नहीं है, इबलीस जिन्नात में से था तो अलग से मखलूक तो नहीं है ना, तो जिन्नात की उसमें से खबीस है, जिन्नात की नस्ल में से खबीस था, ठीक है। तो अब ये देख लीजिए आप कि इंसान बेखबरी में शैतान, उसकी ज़ुरियत और इंसानों में से शैतान के एजेंटों, शैतान तो है ही उसकी ज़ुरियत भी है, और इंसानों में से शैतान के एजेंट जादूगरों के करीब आ जाता है। अल्लाह माफ़ करे, और इन जादूगरों के करीब हमारी ज़्यादातर औरतें जाती हैं, कोई बात हुई हाँ जी वहाँ चले जाते हैं, वो उठा के वहाँ चले जाते हैं। भाई अल्लाह से मांगो, अल्लाह से दुआ करो, बेशुमार हाजात के लिए दुआ दी गई है, सब कुछ कुरान पाक में मौजूद है, हर मर्ज की दवा हमारे पास कुरान पाक में मौजूद है, उसे लें। और फिर शैतानों के एजेंटों के फ्रेब में आकर अपनी कब्र जहन्नम की आँख से खुद ही तैयार करता रहता है। अब देखना यह कि इंसान आखिर शैतान के करीब कैसे आ जाता है, इसकी वजह कुछ और नहीं है, इसकी वजह इसका दूसरा दुश्मन है, कौन सा? नफ्स, जो अंदर ही मौजूद है। नफ्स इंसान के अंदर ही मौजूद होते हैं। नफ्स असलन इंसान का दुश्मन नहीं है बल्कि इंसान के वजूद का एक लाजमी हिस्सा है, जो अगर ना हो तो इंसान अपनी ज़िंदगी बरकरार नहीं रख सकता। या यूँ समझ लीजिए कि नफ्स इंसान के जिस्म में एक रेगुलेटर है या एक कुव्वत है, जो अपनी मर्जी के साथ इंसानी वजूद का उतार चढ़ाव, गर्मी या सर्दी का मिजाज मुकर्रर करता है। कॉल की हद तक तो नफ्स राजी रहता है और खुश रहता है, लेकिन जब अमल की सूरत में जाना पड़ता है तो घबराता है और ख़िदमत किसी सूरत में भी कबूल नहीं करता। ये पेट और जिन्स के तकाज़ों में अपना इजहार करता है, ये माल और मकान, नाम और इज़्ज़त और औलाद को मरगूब रखता है, ये लज्जत, जायका, हुसन और दिलकशी का दिल दादा है, ये ऐशो इशरत का दीवाना है। उसे हम गद्दार कहें, बेवकूफ़ कहें, मुफाद परस्त कहें, लालची और हविस परस्त कहें, कुछ भी कहें, ये हमारे अंदर शैतान का एक एजेंट है, ठीक है। हमें कहा गया शैतान तुम्हारी रगों में खून के साथ साथ गर्दिश करता है, कौन सा शैतान? नफ्स। इसके रास्तों को भूख से बंद करो, ठीक है, यानी अपनी लज्जत और भूख कम करो तो फिर इसके रास्ते जो गर्दिश किए हैं वो ज़रा कम होंगे। ये हमारे अंदर शैतान के एक एजेंट है, ऐसा एजेंट जो अक्सर औकात शैतान से भी ज़्यादा ख़तरनाक और शैतान से भी ज़्यादा बड़ा दुश्मन साबित होता है। अल्लाह ताला ने ख्वाहिशात, जज्बात, मरगूबात हमारे अंदर इसलिए रखी हैं कि इसके बग़ैर माशरे का तसव्वुर नहीं किया जा सकता। फरमान इलाही है, लकद खलकना इंसान फी अहसन तक़वीम, मैंने इंसान को बेहतरीन सूरत में पैदा किया, सुम्मा रददना असफला साफिलीन, फिर मैंने कम तरीन दर्जे में डाल दिया, कम तरीन दर्जा दुनिया, बेहतरीन जगह कहाँ पैदा किया, कहाँ उसने बनाया, कहाँ अरवा को इकट्ठा किया, वो बेहतरीन जगह थी, वो असल जगह इंसान की वो है जहाँ शैतान ने भहका कर इंसान को उसकी असल जगह से निकाला है। अल्लाह ने फिर असल जगह से उसे निकाल के जब शैतान ने चैलेंज किया तो नीचे लाया, और फिर यहाँ से ही वो अपनी असल जगह पर लौटेगा अगर वो अल्लाह की मानेगा। अगर शैतान का एजेंट रहा तो फिर वो असल जगह पर नहीं जा पाएगा, ठीक है। हमने इंसान को बेहतरीन सूरत में पैदा किया और फिर उसे कम तरीन दर्जे में भेज दिया, क्यों? आजमाइश के लिए। ये नफ्स ही है जो एक नासमझ बच्चे की तरह खैर और शर, नेक व बद, जायज़ और नाजायज़ की हर तमन्ना से बेनियाज होकर अपने मुतालबात इंसान के सामने रखता रहता है। हर ख्वाहिश हर ख्वाहिश हर ख्वाहिश। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि इंसान की मौत यहाँ खड़ी होती है, उसकी ख्वाहिशात यहाँ होती हैं। इतनी ख्वाहिश पूरी करवाने के लिए नफ्स इंसान को तंग करता है, और जब इंसान इसकी बात मान लेता है तो ये मरीज फैलना शुरू हो जाता है। फिर इसके मुतालबात बढ़ते ही रहते हैं, यहाँ तक कि लज्जत का ये पुजारी हलाल और हराम की तमीज़ करने से बेजार हो जाता है, और फिर शरीयत इलाही की हुरमतों को बेड़ियाँ समझकर तोड़ना शुरू कर देता है, और फिर ये हिरस व हवेस की वादियों में उतर जाता है। इसके मुंह को हराम लग जाते हैं, और फिर हराम की इस आँख को कोई ठंडा नहीं कर सकता सिवाय जहन्नुम की आँख के, और जहन्नुम की आँख दुनिया की आँख से 70 करोड़ गुना ज़्यादा गर्म है। एक मरतबा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा किराम से फरमाया था कि कुछ लोग इतनी इबादत दे के आएंगे कि वो इबादत उहद के पहाड़ के ऊपर रख दी जाए तो पहाड़ दब जाए, लेकिन इसके बावजूद जहन्नम में झोंक दिए जाएंगे। सहाबा किराम ने अर्ज की, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम क्या वो नमाजी होंगे? उन्होंने कहा नमाजी, वो तो तहज्जुद गुजार होंगे। उन्होंने कहा फिर उनके जहन्नम में जाने की वजह क्या होगी? कहा रोज़ी कमाते वक्त इस चीज़ का ख्याल नहीं रखेंगे कि ज़राए हलाल थे या हराम। नफ्स की इस आँख को भड़काने के लिए शैतान के लश्कर पहले से इंसान के चारों तरफ घूमते रहते हैं, नफ्स की आँख को भड़काने के लिए। आता किए हुए ना, उसने कहा दाएं से बाएं से आगे से पीछे से हाथों के दरमियान से पकड़ूंगा, तो ज़ुरियत उसकी हर इंसान का अहाता किए हुए है। कुरान पाक बताते हैं कि ये शैतान जिनों में से भी हैं और इंसानों में से भी। ये इंसान वो होते हैं, इंसानों में से कौन से होते हैं? ये इंसान वो होते हैं जो खैर और इस्लाह के हर रास्ते को भूल कर अपनी ख्वाहिशात और मफादात के ग़ुलाम बन जाते हैं। शैतान इनको अपने एजेंट बना लेता है, फिर दोनों मिलकर मकर फरेब और गुमराही के ऐसे जाल बुनते हैं कि अलमान अल हाफिज़। ये जाल कभी मजहब के नाम पर बुना जाता है, और कहीं मीडिया के नाम पर फेंका जाता है, कहीं कोई सियासी लीडर ये काम करता है, और कहीं बड़े बड़े कारोबारी लोग हविस और दर में शैतान के मुरीद बन जाते हैं। याद रहे कि इस दुनिया में हम डॉक्टर हैं, इंजीनियर हैं, टीचर हैं, साइंसदान हैं, बहुत कुछ हैं, लेकिन अगली दुनिया में हम सिर्फ या जीतने वाले होंगे या हारने वाले। जीतने वाले वो होंगे जो अल्लाह के रास्ते पे चले, झूठ नहीं बोला, चुगली नहीं की, हलाल हराम का ख्याल रखा, धोखादही से रिस्क नहीं कमाया। धोखादही से जो लोग रिस्क कमाते हैं उनके रिस्क में बरकत नहीं होती, बरकत देने वाली ज़ात अल्लाह ताला की होती है। ठीक है, अपने आराम से ईमानदारी से रिस्क कमाया, अल्लाह की राह के मुताबिक चले, वो सीधे चले जाएंगे अल्लाह ताला के पास। ठीक है, वो जीतने वालों में शामिल हो जाएंगे, बाकी जो नहीं चलेगा वो हारने वाले। नफ्स और शैतान की असल नौयत को जान लेने के बाद सवाल ये पैदा होता है कि इनके शर से कैसे महफूज रहा जाए, कैसे बचा जाए। इसके लिए ज़रूरी है कि इन दोनों के हथियारों और इन दोनों के हमलों को तोड़ को पहचाना जाए, जब यह मुमकिन है कि इंसान रोज़े क़यामत जन्नत की अबदी बादशाही का उम्मीदवार हो सकेगा। शैतान के दो बुनियादी हथियार हैं, नंबर एक वसवसा अंगेजी, वसवसा डालता है वो। इन वो साफ तौर से सूरह अन्नास में बता दिया गया, और पना भी मांगी गई है, और जहाँ पना मांगी गई है वह इंसान और जिन्हों दोनों से पना मांगी गई है शैतान से। ठीक है, नंबर दो तज़य्युन एमाल, एमाल को वो खूबसूरत बना के पेश करता है। यानी अगर कोई बंदा नमाजी है तो कहेगा तू नमाज तो पढ़ रही, और तूने क्या करना है, दुनिया की तो इतनी मसरूफियत तेरे सामने है, अब तू नमाज पढ़ रही है बहुत अच्छा है, बस नमाज पढ़ रही ठीक है। उसके हर अमल को जो छोटे से छोटा वो करता है उसको बड़े से बड़ा करके बताता है कि बहुत है इतनी इबादत, आखिर दुनिया का काम भी तो तूने करना है। हालांकि इंसान अगर सोचे और देखे, अपना मुहासबा करे, तो उसे पता चल जाएगा कि 24 घंटों की नेमतों भरी ज़िंदगी में अगर वो अल्लाह को 5 वक्त हाजिर होता है सही वक़्त पर, तो सिर्फ 45 मिनट देता है। ठीक है, तो क्या ये काफ़ी है इस नेमतों को शुक्र अदा करने के लिए? हम तो मुंह से हर वक्त अगर शुक्राना अदा करते रहें तब भी उसका हक बंदगी अदा नहीं हो सकता, और एक कोई मुश्किल भी नहीं है, चलते फिरते उठते बैठते अल्लाह का जिक्र करते रहो। ठीक है, हर वक्त शुक्राना अदा होता रहेगा, शैतान भी हमला करने के बाद आ जाएगा। وسوسہ انگیزی کا مفہوم تو بالکل واضح ہے، شیطان شیاطین جن دلوں میں خیال غلط خیالات ڈالتے ہیں اور بار بار برائی کی طرف رغبت دلاتے رہتے ہیں۔ ان سے بچنے کے لیے اللہ تعالیٰ نے قرآن پاک میں سورہ الناس اور سورہ فلق بتائی ہے۔ انسان وسوسہ انگیزی سے مختلف قسم کی بیماریوں میں مبتلا ہو جاتا ہے، وسوسہ انگیزی۔ اچھا، مثال کے طور پر مدر ڈے، فادر ڈے، ویلنٹائن ڈے، ٹھیک ہے، پاکستان آئیڈلز، اس کی مثالیں ہیں۔ جبکہ شیاطین انس، وہ شیاطین جن ہیں جو یہ اس طرح کے کام کرواتے ہیں، اور جو شیاطین انس ہیں انسان، وہ کیا کرتے ہیں؟ پروپیگنڈے، دل فریب نظارے۔ ویلنٹائن ڈے انہوں نے کہا اچھا ہے، وسوسہ ڈالا شیطان نے، اچھا ہے، دکھایا کہ اس نے ٹی وی پر کھول کے ایک ایک چیز کو واضح کر کر کے انسانوں نے، دونوں ہو گئے ایک دوسرے کے رشتہ دار، دونوں ہو گئے ایک دوسرے کے مددگار، دونوں ہو گئے شیطانوں کے ایجنٹ۔ ٹھیک ہے، یہ چیز ہمیں سمجھ نہیں آتی اس زمانے میں کہ ہم کس طرف کو جا رہے ہیں۔ ٹھیک ہے، ہمیں آنکھیں کھولنے کی ضرورت ہے۔ انسان وسوسہ انگیزی سے مختلف بیماریوں میں مبتلا ہو جاتا ہے۔ ٹھیک ہے، وسوسے کی بات بتا دی، اور پھر شیاطین انس، پروپیگنڈا، دل فریب اشتہارات، دل فریب، اللہ معاف کرے، آج کل آپ کوئی بھی اشتہار دیکھ لیں، کوئی کسی قسم کا، چاہے چائے کا ہو، چاہے کسی، اس میں مجال ہے کہ کوئی عورت نہ ہو؟ مجھے تو لگتا ہے کہ عورتوں کے بغیر ان کے اشتہارات ہی مکمل نہیں ہوتے، اور بیہودہ تو یہ کیا ہے؟ یہ سب اللہ کے راستے سے ہٹی ہوئی چیزیں ہیں۔ ہم آنکھیں کھولیں نہ کھولیں، ٹھیک ہے، لیکن بڑی عدالت کے پیش نظر سب کچھ ہوگا۔ میں کہا کرتی ہوں کہ اگر کبوتر جو ہے بلی کو دیکھ کے آنکھیں بند کر لے نا، تو بلی اس کو چھوڑتی نہیں۔ ہم لاکھ آنکھیں بند کر لیں، وہاں چھوٹیں گے نہیں، پکڑ ہوگی ہماری وہاں پر۔ تو ہمیں خود ہی اپنی آنکھیں کھول کے چلنا چاہیے کہ ہمیں قرآن پاک کیا کہتا ہے۔ اس کے لیے میں بار بار کہتی ہوں، خدا کے واسطے، خدا کے واسطے قرآن پاک کو ترجمے سے پڑھو۔ ایک آیت روز پڑھو، دو آیت روز پڑھو، لیکن ترجمے سے پڑھو اس کو، قرآن پاک کو۔ ٹھیک ہے، ابھی تھوڑے دن پہلے میں نے دیکھا تھا ایک بندہ، جو مجھے اچھی لگی یہ بات، وہ مختلف، وہ اپنا مائک سا لے کے لوگوں کے پاس، بچوں کے پاس آ رہا تھا۔ آپ کیا کرتے ہیں؟ میں حفظ کرتا ہوں۔ کتنے سپارے حفظ کر لیے؟ 10 کر لیے، کس نے 20 کر لیے، اس نے اتنے کر لیے، اس نے اتنے کر لیے۔ کوئی ایک ایسی آیت اس میں سے سنا دیجیے جو آپ کو ترجمے سے پتا ہو، جس کا آپ کا مطلب آتا ہو۔ نہیں، مطلب تو نہیں آتا۔ اچھا، الحمد شریف کا مطلب ہی بتا دیں۔ نہیں، مطلب تو نہیں آتا۔ نہیں، ہم مطلب نہیں یاد کرتے، نہیں، ہم صرف حفظ کرتے ہیں۔ اب بتائیں، بچے ہمارے کیسے عمل کریں گے، کیسے جانیں گے اللہ کا راستہ، کیسے شیطان سے بچیں گے، کیسے نفس سے بچیں گے، جب تک انہیں پتہ ہی نہ ہوگا کہ ہمارا صحیح راستہ کیا ہے، جب تک انہیں پتہ ہی نہ ہوگا کہ جس معبود کو ہم نے اپنا، جس اللہ کہہ کے لا الہ الا اللہ پڑھا ہے، وہ ہم سے چاہتا کیا ہے؟ تو کس کی غلطی؟ ہماری غلطی نہیں ہے کہ ہم نے بچوں کو قرآن پاک ترجمے سے بتایا ہی نہیں، حفظ پہ ڈال دیا ہے۔ پورے پورے قرآن پاک لوگ، بچے حفظ سے پڑھ جاتے ہیں، اور ایک الحمد شریف کا ترجمہ ان کو نہیں کرنا آتا۔ تو یہ غلطی ہماری ہے، ہم دشمن ہیں۔ اور یاد رکھیں کہ جو ماں باپ دشمن ہیں وہ تو ہیں ہی ہیں، لیکن ہم میں سے جو اس قابل ہیں کہ لوگوں کو سمجھا سکیں، بتا سکیں بچوں کو، چاہے آخری صورتیں ترجمے سے پڑھا سکیں، اور انہوں نے اس فریضے کو ادا نہیں کیا، تو انہوں نے بھی اپنے مسلمان ہونے کا حق ادا نہیں کیا۔ بچوں کو بلائیں، چاہے 10 کو پڑھائیں، چاہے 15 کو پڑھائیں، چاہے 10 آیتیں پڑھائیں، چاہے 15 پڑھائیں، کم از کم الحمد شریف کا ترجمہ، پہلے کلمے کا ترجمہ، سارے کلموں کے ترجمے، اور جو سنت، وہ کیا نام ہے، دعائیں ہیں، وہ کم از کم یاد کرائیں۔ یہ ہر عورت کر سکتی ہے جو پڑھی لکھی ہے، اور اس کو اپنی ذمہ داری سمجھ کے کرے کہ یہ میرے پر عائد ہے، مجھ سے اللہ اس کا پوچھے گا، صرف ماؤں سے نہیں پوچھے گا۔ اگر مائیں ان پڑھ ہیں تو کہہ دیں گی ہمیں تو پتہ ہی نہیں تھا، ٹھیک ہے، اگر، لیکن ماؤں کی ڈیوٹی ہے کہ اگر ان پڑھ ہیں تو کسی پڑھی لکھی عورت کے پاس اس کو بھیجیں ترجمے سے قرآن پاک پڑھانے کے لیے، لیکن زور دیں ترجمے سے قرآن پاک پڑھنے کا۔ ناظرہ اپنی جگہ ٹھیک ہے، لیکن جب تک ترجمے سے نہیں پڑھے گا، کس طرح سے ہمیں پتہ چلے گا کہ زندگی ہم نے کیسے گزارنی ہے، ہماری تباہی کا हमारी बर्बादी का असल वजह ही ये है कि हमारे बच्चों को पता ही नहीं है कि ज़िंदगी हमने कैसे गुजारनी है। शैतीन इंस प्रोपेगेंडे से, दिल फरेब इश्तहारात से, मीडिया, दिल फरेब तकरीरों, जज्बाती नारों, मुख्तलिफ किस्म के शोज़, नाच गाने में अपना और बाकी लोगों का बेहतरीन वक्त ज़ाया करते रहते हैं। शैतीन का दूसरा हथियार तज़य्युन अमाल है, यानी अमाल को खूबसूरत बना के पेश करता है शैतान, यानी ये बुराई को कभी भी बुराई की शक्ल में पेश नहीं करेगा बल्कि तावील का रंग चढ़ाकर पेश करेगा बुराई के ऊपर। हर गंदगी को पाकी, हर खामी को खूबी, हर बदसूरती को खूबसूरती बनाकर पेश करेगा। इंसान अपने जद्दे अमजद हज़रत आदम की तरह धोखे में आ जाता है। इनके धोखे में आकर शैतीन के धोखे में, इनके फंदे में फंस जाता है। लेकिन एक बात याद रखें, हमेशा याद रखें, हज़रत आदम को शैतान के हरबों का इलम नहीं था, ठीक है, उनके पास शैतान से बचने की कोई तंबीह नहीं थी, ना ही शैतान के दुश्मन होने के बारे में उनको पहले बताया गया था, ठीक है। इंसान, हम जो लोगों को शैतान का चैलेंज पता है, बार बार हमें बता दिया गया है कि शैतान हमारा खुला दुश्मन है, लेकिन बता तो कुरान पाक में दिया गया है ना। कुरान पाक जब बच्चे तर्जमे से नहीं पढ़ेंगे तो फिर कैसे पता चलेगा कि शैतान हमारा खुला दुश्मन है, ठीक है। या फिर इस तरह की मजलिस में, इस तरह की महफिलों में अगर बाकायदगी से आएगा तब भी बहुत कुछ इंसान सीख जाता है, लेकिन हमारी इस तरह की महफिलों में आने से बाज़ अवकात लोग कहते हैं हमें भी पता है क्या बताते हैं, नमाज रोज़ा हम जानते हैं, ज़्यादातर ये लोग कहते हैं। तअज्जुब तो इस इंसान पर है कि कुरान पाक जैसी किताब इसके हाथों में है, शैतान का चैलेंज ये जानता है, शैतान के खुले हरबे इसको मालूम है, हज़रत आदम अलैहिस्सलाम के बहकाने का वाक़या इसको पता है कि किस तरह मोदी शैतान ने इनको झांसे में ले लिया था और किस तरह उनसे गुनाह करवाया था और किस तरह अल्लाह ताला से इंसानों को बहकाने और राय रास्ते हटाने की मोहलत मांगी थी, ठीक है। ये इसे इंसान को पता है ये सारा कुछ, ठीक है। इस मोहलत पर वो कितना खुश हुआ था जब उसे ये मोहलत दी गई, और उसने फिर क्या कहा था अल्लाह से मोहलत मिलने के बावजूद कि देख फिर अब मैं इन्हें सीधी राह पे आऊँगा, इनके इनके हाथों के बीच में से, इनके दाएं से, इनके बाएं से, इनके इधर से, इधर उधर से, तू इनको बहुत सो को नाशुकर गुजार पाएगा। उसके बाद अल्लाह ने भी जवाब दिया, लेकिन यह मैं सिर्फ शैतान का बता रहा हूँ। इसके बावजूद ये औलाद आदम, ये इंसान ज़िंदगी भर शर को खैर समझ कर से चिमटी रहती। कुरान और हदीस में इस मक्कार दुश्मन से बचने के तरीके बताए गए हैं, जिसमें सबसे बड़ा और सबसे आसान तरीका अल्लाह का जिक्र है शैतान से बचने का। शैतान से बचने का हरबा अभी याद रखिएगा, शैतान से बचने का हरबा क्या है और नफ्स से बचने के हरबे क्या हैं। अभी शैतान से बचने का हरबा बता रही हूँ, जिक्र, अल्लाह का जिक्र। उस अच्छा, अब दूसरे एक जिक्र हो गया ना, एक बात और भी याद रखें, अल्लाह का जिक्र उसके नाम की माला जपने का नाम नहीं है, ठीक है। ये अल्लाह की सिफात की, सिफात मतलब उसकी पहचान, मार्फत और उस ज़ाते बारी ताला की याद में जीने का नाम है। ज़ुबान सही नहीं, अल्लाह अकबर अल्लाह अकबर अल्लाह अकबर, आपके वजूद में वो समा जाए, उसकी याद में इस तरह मगन रहे कि आपके दिल दिमाग में वो समाया हुआ हो, काम कोई और कर रही हो लेकिन तवज्जो उसकी तरफ हो। ये उन गैबी हकाइक को जहन में ताज़ा रखने का नाम है जो इस मादी दुनिया के तगो दौ में इंसान भूल जाता है। ये रब ताला की मदद और उसकी रहनमाई तलब करने का नाम है। ये रब ताला से दीन और दुनिया की आफियत तलब करने का नाम है। इसके लिए बराए रास्त पुरानी शक्ल में हमारे पास एक नक्शा मौजूद है, इसके लिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का नमूना हमारे पास मौजूद है। वही और सिर्फ वही एक ज़ात बारी ताला इंसान को हर तरह से बुराई से बचाने पर कादिर है, शैतान से बचाने पर कादिर है। कुरान मजीद में हज़रत यूनुस अलैहिस्सलाम के बारे में एक वाक्य का जिक्र है حتیونا صلی اللہ علیہ وسلم کی بستی والے جب ان کی دعوت تبلیغ کے باوجود رائے راست پر نہ آئے تو حتیونا صلی اللہ علیہ وسلم ان کو چھوڑ کر چلے اور کشتی میں سوار ہو گئے۔ جس کشتی میں سوار ہوئے اس میں سواریاں زیادہ تھیں، زیادہ ہونے کی وجہ سے ملاح نے کہا کہ آج ایک آدمی کو وزن اس کشتی میں زیادہ ہے۔ لوگوں نے کہا، پھر ملاح نے خود ہی کہا کہ میں کوڑا ڈالتا ہوں، جس کے نام کا نکلے گا اسے کشتی سے نکال دیا جائے گا۔ وہ کوڑا حضرت یونس علیہ السلام کے نام کا نکلا، حضرت یونس علیہ السلام کو کشتی سے دریا میں ڈال دیا گیا، فوراً ایک بڑی مچھلی انہوں نے نکل لیا۔ قرآن پاک میں اس کا ذکر سورہ الصفات آیت نمبر 142 اور 145 میں اس انداز میں کیا گیا ہے، ترجمہ، ایک مچھلی اسے نگل گئی اور وہ بہت نادم ہوا، اگر وہ ہمارے ثنا خانوں میں سے نہ ہوتا تو بطن ماہی میں قیامت تک رہتا، لیکن ہم نے اسے نکال کر میدان میں پھینک دیا اور وہ بے حد نڈھال ہو چکا تھا۔ اب اس کا مطلب، اگر وہ ہمارے ثنا خانوں میں سے نہ ہوتا، یعنی اگر وہ ہمارا ذکر نہ کر رہا ہوتا، ہماری حمد نہ کر رہا ہوتا، تو پھر بطن ماہی میں رہتا ہمیشہ، لیکن چونکہ وہ ثنا خان تھا، اللہ اس ان کو اللہ وہاں بھی نہیں بھولے، اللہ ہی کو یاد کرتے رہے، تو اللہ تعالیٰ نے کہا کہ پھر ہم نے اسے نکال کے میدان میں پھینک دیا اور وہ بہت نڈھال ہو چکا تھا۔ کتنی عجیب بات ہے کہ حضرت یونس بطن ماہی سے اس لیے نکالے گئے کہ وہ اللہ کا ذکر کر رہے تھے۔ اور اس سے بھی عجیب تر بات یہ ہے کہ جب اس بستی والوں نے اللہ تعالیٰ کو یاد کیا تو بجلی اور عذاب سے محفوظ کر دیے گئے تھے۔ اس کا مطلب یہ ہوا کہ ذکر الہی انسانوں کو ہر برائی سے بچانے پر قادر ہے۔ ذکر اور دعا میں جینے والا انسان ایسا انسان ہے جو اللہ تعالیٰ کو ہمیشہ یاد رکھتا ہے، کبھی بھی شیطان کی وسوسہ انگیزی کا شکار نہیں ہوگا، اور اگر ہوگا تو فوراً پلٹ کر توبہ کرے گا۔ ذکر اور دعا کی اس قسم کا سب سے اعلیٰ نمونہ حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کی دعاؤں کی شکل میں ہمارے سامنے موجود ہے۔ ہمیں اتباع رسول صلی اللہ علیہ وسلم میں ان دعاؤں کا سہارا لینا چاہیے۔ یہی وہ دعائیں ہیں جو انسان کو ذکر دوام کی لذت سے آشنا کرتی ہیں اور شیطان کی وسوسہ انگیزی سے انسانوں کو محفوظ بھی رکھتی ہیں۔ ذکر کی دوسری قسم جو انسان کو تزین اعمال کی شیطانی حربوں سے بچاتی ہے وہ قرآن پاک کی تلاوت ہے۔ ذکر کی دوسری قسم تزین اعمال سے جو بچاتی ہے وہ قرآن پاک کی تلاوت ہے۔ شیطان کی پہلے وسوسہ انگیزی آیا ہے شیطان کا، ذکر، وسوسہ انگیزی میں نے بتایا آپ کو ذکر، تزین اعمال میں جو تزین اعمال یعنی اعمال کو نمونہ اچھی طرح سے پیش کرتا ہے کہ تیرے مال بڑے اچھے ہیں، مطلب مسادی کر کے برے کو اچھا بنا کے دکھاتا ہے، اس سے کیا چیز بچاتی ہے؟ قرآن پاک کی تلاوت۔ قرآن پاک صاف بتاتا ہے کہ جو شخص ذکر کی اس قسم سے غفلت کرتا ہے، تلاوت قرآن پاک، اب تلاوت کو میں سارے طور پہ یہ نہیں کہہ سکتی کہ ناظرہ تلاوت، ناظرہ سے تو کچھ سمجھ ہی نہیں آتا، اس لیے میں کیسے کہہ سکتی ہوں، ٹھیک ہے نا؟ جب تک یقین کریں کہ جب بھی آپ قرآن پاک پڑھیں، تھوڑا پڑھیں لیکن اس کو سمجھ کے پڑھیں، ٹھیک ہے نا، ایسا لگے گا کہ سارا قرآن پاک آپ کے سامنے آ گیا، ٹھیک ہے، بار بار ہر چیز آپ کے سامنے آ جائے گی۔ اور جب اگر ہم اسے ایسے نہیں پڑھیں گے، جب ہمیں سمجھ ہی کچھ نہیں آئے گا، تو پھر ہم کیسے عمل کریں گے؟ پھر کیسے ہم شیطان سے بچ سکیں گے؟ حربوں سے تو اسی وقت بچیں گے نا جب ہم اس کی چالوں کو، حربوں کو دیکھیں گے کہ وہ کیسے چالیں استعمال کرتا ہے اور کیسے حربے استعمال کرتا ہے۔ تو قرآن پاک صاف بتاتا ہے کہ جو شخص ذکر کی اس قسم سے غفلت کرتا ہے، اس پر ایک شیطان مسلط کر دیا جاتا ہے۔ اللہ تعالیٰ قرآن پاک سورہ الزخرف آیت نمبر 36، 39 اور 43 میں فرماتا ہے، ترجمہ، اور جو اللہ تعالیٰ کے ذکر سے اعراض کرتا ہے، قرآن پاک نہیں پڑھتا، اب پڑھتا ہے اور ترجمے سے نہیں پڑھتا، میں تو یہ کہتا ہوں، کہوں گی سوسا، تو ہم اس پر ایک شیطان مسلط کر دیتے ہیں جو اس کا ساتھی بن جاتا ہے، اور وہ ان کو اللہ کی راہ سے روکتا ہے، اور یہ سمجھتے ہیں کہ ہم تو ہدایت پر ہیں، ہدایت پر اس لیے کہ ہم تو دھڑا دھڑ قرآن پاک پڑھنے، ٹھیک ہے، ہم ہدایت پر ہیں، ایک سپارہ ختم کرتے ہیں پھر دوسرا سپارہ ختم کرتے ہیں، ہم تو ہدایت پر ہیں، عمل کتنا کرتے ہیں، سمجھتے کتنا ہے، کیا جانا آپ نے شیطان کو کیسے بچیں گے، اللہ کے پاس کیسے جائیں گے، کیسے اللہ کو راضی کریں گے، اس میں تو کچھ آپ نے سیکھا ہی نہیں۔ और समझते हैं हम तो हिदायत पर हैं। तो यहाँ तक कि जब हमारे पास आएगा तो कहेगा काश मेरे और तेरे दरमियान मशरिक और मगरिब के दोनों किनारों के बराबर दूरी होती, यानी जब अपने दुश्मन को देखेगा शैतान को तो कहेगा वो इंसान कि काश तेरे और मेरे दरमियान मशरिक और मगरिब के दरमियान दूरी होती, बस क्या ही बुरा साथ होगा। और जबकि तुमने अपने ऊपर जुल्म ढाए तो ये चीज़ तुम्हारे लिए ज़रा भी नाफिया ना होगी कि तुम अजाब में एक दूसरे के शरीक हो। जहाँ तक अजाब में एक दूसरे के शरीक होने का ताल्लुक है, वो एक छोटा सा सूरह अल-अराफ़ में एक मकालमा सा था, वो मैं पढ़ रही थी कि जब ये दोनों साथी हाजिर होंगे जो बहकाए गए और जिन्होंने बहकाया, तो जिनको बहकाया वो कहेंगे अल्लाह ताला से कि अल्लाह ताला इन्होंने हमें बहकाया तो इनको दुगना अजाब दे, इन्होंने हमें बहकाया तो इनको दुगना अजाब दे। जवाब क्या मिलेगा कि दोनों को दुगना अजाब होगा। क्यों? इन्होंने अल्लाह को जानकर तुम्हें अल्लाह से जुदा किया, ठीक है ना, इनको तो, और तुमने क्या किया, ठीक है इनको दुगना तो होगा, और तुमने क्या किया, तुमने अल्लाह को जाना ही नहीं, तुम पहले देखते कि अल्लाह कौन है और तुम अल्लाह को जाने बगैर इनका साथ देते रहे, ठीक है तो दुगना तो दोनों को होगा, ठीक है। फिर वो जो होंगे शैतान लोग, उनकी देख के हंसेंगे कि मज़ा आया, चख लिया मज़ा आपने, जवाब मिल गया कि हमें दुगना अजाब देना चाह रहे थे, तुम्हें भी तो दुगना ही मिला। ये पूरा उस तफसीर में पूरा वाक्या लिखा है, ठीक है। तो ये अगर जब तक हम कुरान पाक को तर्जमे से नहीं पढ़ेंगे हमें कैसे पता चलेगा कि क्या चीज़ कैसे है, ठीक है। कुरान पाक सिर्फ हक़ को बातिल में इंसान को दुरुस्त रास्ता दिखा देता है, एक ऐसी चीज़ है सिर्फ हक़ और बातिल का रास्ता सिर्फ कुरान पाक दिखाता है, बल्कि ना सिर्फ हक़ को बातिल का रास्ता दिखाता है बल्कि दीन की तरजीहात के मामले भी इंसान को कभी किसी गलती में मुबला नहीं होने देता। चुनाचे कुरान पाक को सोच समझ कर फिक्र व तदब्बुर से पढ़ने वाला इंसान न सिर्फ गुनाह और नेकी के फ़र्क को अच्छी तरह समझने लगता है बल्कि वो नेकियों के मामले को भी खूब जान लेता है कि किस नेकी का क्या मुकाम है। आगे शैतान के बाद अब नफ्स का मामला, आगे शैतान से बचने के लिए मैंने आपको कह दिया था कि जिक्र है, और वसवसा अंगेजी से बचने के लिए तलावत कुरान पाक जो कि तर्जुमे से पढ़ी जाए तो फिर ठीक है। आगे नफ्स, नफ्स लज्जत और वफादात का गुलाम है, ये कोई खारजी चीज़ नहीं है बल्कि इंसान के अपने वजूद में एक ताकत है, एक हकीकत है, इससे बचने का कोई खारजी जरिया भी नहीं है, इसे लड़ने का सिर्फ एक ही रास्ता है, हिम्मत और सिर्फ हिम्मत। जब किसी गलत काम की तरफ तवज्जो जाए, जब हराम का पेशा आसानी से आता दिखाई दे, जब काहली और गफलत का गलबा हो जाए, जब बेशुमार किस्म के गलत आसान ज़राए ज़िंदगी में आसानी पैदा करने के लिए नज़र आएँ, तो ऐसे में सिर्फ हिम्मत ही विषय है जो नफ्स के बेलगाम घोड़े को काबू में करती है। याद रखें, अगर हम घोड़े को लगाम देंगे तो घोड़ा हमारे मुताबिक चलेगा, और नफ्स के घोड़े को बेलगाम छोड़ देंगे तो फिर घोड़े की मर्ज़ी है, वो सवार को जहाँ लेके चाहे लेके चला जाए। दीन ने जो लाजमी इबादात मुकर्रर की है, इनकी जहाँ दीगर मसलतें हैं वह इंसान वो वहीं ये इंसान को इन दोनों दुश्मनों से मुकाबले के लिए हथियार भी फराहम करती हैं। इनमें से दो शैतान के खिलाफ इंसान को तैयार करती हैं और दो नफ्स के खिलाफ इंसान को तैयार करती हैं, नमाज और हज। नमाज और हज अल्लाह ताला की याद और उसकी कुर्बत का जरिया है, ये दोनों शैतानी हरबों के खिलाफ एक ढाल है, शैतानी तरकीबात के खिलाफ एक मज़ाहमत पैदा करने वाली इबादत है, शैतानी तरकीबात के खिलाफ एक मज़ाहमत पैदा करने वाली इबादत, ठीक है। अगर कोई कहे कि हम हज पे नहीं जा सकते तो हज तो ज़िंदगी में एक दफ़ा फ़र्ज किया गया, सबसे बड़ी चीज़ आ गई नमाज, और नमाज का मौका अल्लाह ताला ने हर एक को दिया है, हर एक इसको अपने लिए शैतान के खिलाफ ढाल बना सकता है अगर वो नमाजी बने, अगर वो बाकायदा नमाज पढ़े, अगर वो नमाज का खुदा के वास्ते तर्जमा भी सीख ले, ठीक है ना। اب سمی اللہ لمن حمیدہ, اس کا ترجمہ نہیں لوگوں کو آتا, ٹھیک ہے. حالانکہ اس کے بعد جو دعا مانگی جاتی ہے فوراً قبول ہو جاتی, سمی اللہ لمن حمیدہ, اللہ نے سن لی اس کی بات جو اس کی حمد کرتا ہے, ٹھیک ہے. اب وہاں پر آپ نے دیکھا ہوگا حرم میں اس کے بعد لوگ دعا کرتے ہیں, سمی اللہ لمن حمیدہ کے بعد لوگ ہاتھ کھڑے کر کے دعا کرتے ہیں. ہمیں پتہ ہی نہیں کہ اس کے بعد کیا کرنا ہے, کیونکہ ہمیں ترجمہ آتا ہی نہیں, کسی چیز کا ترجمہ نہیں آتا. تو نماز میں جب ہمیں ترجمہ ہی نہیں آتا ہوگا, نہیں نہیں وہ تو, یہ تو پھر دیکھیں بات اصل میں یہ ہے, یہ تو میں نے ایک دفعہ پہلے بھی شاید آپ کو بتایا تھا کہ ہم وہ پڑھتے ہیں نا آفا حاسم والی آیت, ٹھیک ہے, سورہ ممنون کی آخری آیت جو ہے رب اغفر وارحم وانت خیر الراحمین. اگر ہم نے کہا سمیع اللہ لمن حمیدہ ربنا ولک الحمد, ٹھیک ہے, اب اس کے بعد ہم نے کیا دیا, رب اغفر وارحم وانت خیر الراحمین, ٹھیک ہے, صحیح قرآن پاک کی آیت ہے, کوئی دعا مانگنے میں کوئی حرج نہیں ہے, ٹھیک ہے. اس کے بعد ہم گئے اللہ اکبر کہہ کے, سبحان ربی العظیم سبحان ربی العظیم سبحان ربی العظیم, رب اغفر وارحم وانت خیر الراحمین, ٹھیک ہے نا, یعنی سبحان ربی العالی سبحان ربی العالی سبحان ربی العالی سبحان ربی العظیم تو کہہ چکے ہیں نا, اس کے بعد کھڑے رب اغفر وارحم وانت خیر الراحمین اللہ اکبر, رب اغفر وارحم وانت خیر الراحمین اللہ اکبر, سبحان ربی العالی سبحان ربی العالی سبحان ربی العالی, رب اغفر وارحم وانت خیر الراحمین اللہ اکبر. اب اگر دوسری رکعت میں کھڑا ہونا ہے تو آپ کھڑے ہو جائیں, اور اگر آپ نے وہاں اتحاد پڑھنی ہے تو اتحاد پڑھ لیں, ٹھیک ہے. یہ چھوٹی چھوٹی سی ایسی چیزیں ہیں جو اس وقت آپ کو یاد آئیں گی اگر آپ کو قرآن پاک کا ترجمہ آتا ہوگا, نماز کا ترجمہ آتا ہوگا کہ ہم نے کس مقام پر اللہ سے کیا مانگنا ہے, ٹھیک ہے. جب ترجمہ نہیں آتا ہوگا تو کچھ بھی نہیں ہوگا. تو نماز اور حج دونوں شیطان کے خلاف ایک ڈھال ہیں, اور شیطانی ترغیبات کے خلاف ایک مزاحمت پیدا کرنے والی عبادت. اب آ گیا روزہ اور زکوٰۃ, یہ دونوں عبادات انسان کے مادی تقاضوں پر ضرب لگاتی ہیں, پیسہ جاتا ہے نا, یہ انسان کو اس کی ہمت سے آگاہ کرتی ہیں جو انسان کے اندر موجود ہے, اور جس کی مدد سے وہ بھوک پیاز اختیار کرتا ہے اور اپنے مال دوسروں کو دیتا ہے. یہی ہمت ہے جو نفس کے خلاف انسان کا سب سے بڑا مؤثر دفاع ہے. خالق نے زندگی ابدیت کے لیے دی ہے, ابدیت بندگی, اور ابدیت کی راہ پر چلنے والوں کو اللہ تعالیٰ شیطان اور نفس کے ہر ہر حربے سے ہمیشہ آگاہ کرتا رہتا ہے, تاکہ ابدیت کی اس راہ پر چلنے والے ابدی زندگی پا سکیں, وہ زندگی جس میں نفس اور شیطان کا کوئی دخل نہ ہوگا, جس میں شیطان کی دیدہ دلیریاں کسی کی محفل کو درہم برہم نہ کر سکیں گی, جس میں شب و روز کی گردش خوشیوں اور نعمتوں میں محرومی اور مایوسی کے وقفے نہ ڈال سکے گی. انسان کا صرف سفر کوئی معمولی سفر نہیں ہے, یہ ابدیت کا سفر ہے جو ابدیت کے حصول تک جاری رہے گا. انسان کو صرف کوشش اور مسلسل کوشش کرنی ہے, صرف مقابلے اور مسلسل مقابلے کے لیے پیدا کیا گیا ہے. کوشش رب کو حاصل کرنے کے لیے, اور مقابلہ شیطان اور نفس کا. مقابلہ صرف انہی دو دشمنوں سے کرنا ہے, اپنے رب سے بے حد محبت کرنی ہے, انسانوں سے محبت کرنی ہے. اب یہ محبت عزت ذلت کوشش کے درجے نہیں ہیں, یہ نصیب کے مقامات ہوتے ہیں, ٹھیک ہے, یہ نصیب سے ملتے ہیں. کن لوگوں کو؟ جو اللہ تعالیٰ کی ابدیت میں اپنی زندگی گزارتے ہیں, جو اللہ تعالیٰ کو کی ذات کو اپنا اوڑھنا بچھونا بنا لیتے ہیں, ٹھیک ہے. یہ اس کو پتہ ہوتا ہے ذرے کو آفتاب کب بننا ہے, آفتاب کو گرہن کب لگنا ہے, اس کا فیصلہ ہو چکا ہے. پیدائش کے ساتھ ہی نیک نامی اور بد نامی کا ایام مقرر کیے جا چکے ہیں, تو پھر اب لوگوں سے مقابلہ کیسا؟ اب تو صرف نفس اور شیطان سے مقابلہ رہ گیا, لوگوں سے مقابلے کی تو صورت ہی نہیں ہے. لوگوں سے مقابلہ ہم نے کرنا ہی نہیں ہے, ٹھیک ہے نا, ہم نے صرف نفس اور شیطان کا مقابلہ کرنا ہے. لوگوں کے لیے تو ہمیں پتہ ہے کہ اللہ تعالیٰ نے اپنے ادراک سے پڑھ کے پہلے ہی لکھ دیا ہے کہ کیا چیز کس طریقے سے ہونی ہے, ٹھیک ہے. باقی جزا اور سزا تو صرف انسان نفس اور ایمان اپنے نفس اور شیطان سے مقابلے کے حساب سے پائے گا نا. باقی اس کو پہلے لکھا ہوا ہے اپنے, میں نے جو آپ قضا اور قدر کا آپ کو درس دیا تھا.